नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
कर्णालीको मुगुमा ग्रामीण भेगका बासिन्दा निशुल्क औषधि पाउनबाट वञ्चित, अनुगमनको अभावमा जनस्वास्थ्य कार्यालयले पठाएको औषधि बाटोमै हराए।
बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक संसदबाट पारित, सांसद लगायत संवैधानिक पदमा रहेका व्यक्ति बैंक संचालक हुन नपाउने।
सरकारको आह्वानपछि जलविद्युतमा लगानी गर्न नागरिक स्तरबाटै झण्डै 57 करोड़को प्रतिबद्धता, अब अमेरिकी डलरमा समेत विद्युत खरिद सम्झौता गर्न सकिने।
अफगानिस्तानको काबुलमा आत्मघाती विस्फोट हुँदा 21 जनाको मृत्यु, 45 जना घाइते।
र मनाङ मर्स्याङदी क्लब खप्तड गोल्ड कप फुटबलको सेमी फाइनलमा, विश्वकप फुटबलमा अब 48 देश सहभागी हुन पाउने।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0557125 98550279222।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको अत्यन्त जरुरी सूचना। आर्थिक वर्ष 2073-74 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 उपदफा 1 बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ता बापतको 40% हुने रकम यही 2073 पौष मसान्तभित्रै ठूला करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी ऐन अनुसार लाग्ने शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। मुगुका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका लागि पठाइएको औषधि बीच बाटोमै हराउने गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले वर्षेनी 18-25 लाखसम्मको औषधि पठाउने गरेको, साथै स्वास्थ्य सेवा विभाग मध्यपश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगंजबाट पनि औषधि पठाए पनि सिटामोल समेत नपाएको मुगुका ग्रामीण भेगका बासिन्दाले गुनासो गरेका छन्। जिल्लाको पश्चिम क्षेत्र खतियार भेगका 7 गाविसका स्वास्थ्य संस्थामा सिटामोल समेत नपाइने कोट डाँडा गाविस रिखिया गाउँका रतन बहादुर शाहीले बताउनुभयो। केही दिन अघि सोरू भेगका बासिन्दा गाउँमा औषधि नपुगेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा ध्यान आकर्षण गराउन पुगेका थिए। जिल्लाका 24 स्वास्थ्य चौकी, 4 इकाई तथा 1 प्राथमिक स्वास्थ्य चौकीमा औषधि पठाइरहे पनि निशुल्क औषधि कहाँ गए भन्ने कुरा पत्ता नलागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सरोज अधिकारीले जानकारी दिनुभयो। जिल्ला अस्पतालबाट 70 प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट 58 प्रकारका र स्वास्थ्य चौकीबाट 35 प्रकारका औषधि निशुल्क पाइने भए पनि सम्बन्धित निकायको लापरवाही तथा अनुगमन नहुँदा मुगुका ग्रामीण भेगका बासिन्दा सुविधा पाउनबाट वञ्चित भएका छन्।
जनकपुरमा धेरै निजी स्वास्थ्य संस्था गैर कानून रूपमा सञ्चालन गरेको पाइएको छ। धनुषाका सहायक जिल्ला अधिकारी राजेश गिरी नेतृत्वको अनुगमन समिति र आपूर्ति मन्त्रालयका पदाधिकारीले आज स्वास्थ्य संस्था अनुगमन गर्ने क्रममा औषधि पसल र निजी क्लिनिकका धेरै सञ्चालक व्यवसाय बन्द गरेर भागेका थिए। अनुगमन समितिले आवश्यक कागजात नपुगेको, जनस्वास्थ्य कार्यालयबाट स्वीकृति नलिएको, कर छली गरेको तथा दर्ता बिना सञ्चालनमा रहेका 8 औषधि पसल, क्लिनिक, नर्सिङ होम तथा प्याथोलोजीमा तालाबन्दी पनि गरेको।
व्यवस्थापिका संसदको आजको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक 2073 बहुमतले पारित गरेको छ। अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको विधेयक सामान्य छलफलपछि पारित भएको हो। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बैंकिङ क्षेत्रमा देखिएका विसंगतिलाई सुधार गर्दै बैंकप्रति नागरिकको विश्वास बढ़ाउने र बैंकिङ कारोबारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने विधेयकको उद्देश्य रहेको बताउनुभयो। विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाल लगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ। यस्तै सांसद लगायत संवैधानिक पदमा बसेका व्यक्ति पनि अब बैंक सञ्चालक हुन पाउने छैनन्।
यस्तै संसदको शून्य समयमा सांसदहरूले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा घोषणा गरेर सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन्। बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुने भन्दै सार्वजनिक विदा दिन माग गरेका हुन्। संसदको बैठकमा एमालेका सांसद प्रकाश ज्वालाले पृथ्वीनारायण शाह राजा मात्र नभएर आधुनिक नेपालका निर्माता भएकोले उनलाई सम्झनु अपराध नभएको र विदा दिनु राज्यको कर्तव्य भएको बताउनुभयो। बैठकमा रापरपा र नेपाली काँग्रेसका सांसदले पनि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गरेका छन्। संसदको अर्को बैठक आउँदो 29 गते शुक्रबार बस्नेछ।
पूर्व राजा ज्ञानेन्द्र शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी नारायणहिटी छाडेको बताउनु भएको छ। पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा विज्ञप्ति निकालेर पूर्व राजा ज्ञानेन्द्रले दरबार छाडे पनि राष्ट्रप्रतिको जिम्मेवारीबाट पछि नहटेको बताउनुभयो। आफूले नारायणहिटी छोडेको एक दशक नपुग्दै देश बन्ने भन्दा पनि नबस्ने हो कि भन्ने अवस्थामा पुगेको भन्दै पूर्व राजाले देशलाई कसैको क्रीडास्थल नभएको र हुन नदिने उल्लेख गर्नुभएको छ। अहिले राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत भइरहेको भन्दै वहाँले यस्तो विडम्बनापूर्ण अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो। नेपालको अस्तित्व, स्वाभिमान र गौरव जोगाउन तथा समृद्ध नेपाल निर्माण गर्न सबै नेपाली गोलबद्ध हुनुपर्नेमा पनि पूर्व राजा ज्ञानेन्द्रले जोड़ दिनुभएको छ।
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न तथा योजनाबद्ध र व्यवस्थित बस्ती विकास गर्ने सम्बन्धी नीति तत्काल कार्यान्वयनमा ल्याउन सरकार तथा सरकारवाला निकायलाई निर्देशन दिएको छ। समितिले सबै नागरिकलाई स्वच्छ खानेपानी कहिलेसम्म उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा अध्ययन गरेर समयसीमा तोक्न समेत सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग र खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले साना शहरी खानेपानी आयोजनालाई न्यून लागतमा बढ़ी लाभ हुने गरी आधुनिक प्रविधिको प्रयोग मार्फत व्यवस्थापन गर्न, विद्युत महसुलका कारण उत्पादन लागत महँगो हुने देखिएकोले उत्पादन लागत घटाउन पनि निर्देशन दिएको छ।
नेपालको पानी जनताको लगानी नारा अन्तर्गत ऊर्जा मन्त्रालयले जनस्तरमा गरेको आह्वान अनुसार आज साँझसम्म 57.5 करोड़ भन्दा बढ़ीको प्रतिबद्धता प्राप्त भएको छ। ऊर्जा मन्त्रालयले स्वदेशी लगानीमा नै जलविद्युत आयोजना अघि बढ़ाउने लक्ष्यका साथ अनलाइन मार्फत नागरिकको प्रतिबद्धता खोजेको हो। ऊर्जा मन्त्री जनार्दन शर्माका स्वकीय सचिव बसन्त शर्माका अनुसार आज साँझसम्म 9,165 जनाले 57,64,94,481 बराबरको प्रतिबद्धता व्यक्त गरेका हुन्। संस्थागत लगानीका लागि 6 कम्पनीले लगानीको प्रतिबद्धता जनाएका छन्।
यस्तै सरकारले जलविद्युत आयोजनामा लगानी भित्राउन चाहने विदेशी लगानीकर्तालाई लक्षित गरेर अमेरिकी डलरमा समेत विद्युत खरिद सम्झौता गर्न सकिने बताएको छ। त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्थापना गरिने हेजिङ फण्डमा लगानीकर्ताले समेत निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान अगाडि सारिएको छ। अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसबाट पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न कोष स्थापना गर्न लागि हो। ऊर्जा मन्त्री जनार्दन शर्माले वैदेशिक लगानीकर्ताले नेपालमा लगानी गरेको रकमको ऋण तिर्ने अवधिसम्म मात्रै अमेरिकी डलरमा कारोबार हुने बताउनुभयो। यस्तो समय सामान्यतया 10 वर्षको हुनेछ। कोष स्थापनाका लागि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयमा पत्राचार गरेको र अर्थको जवाफपछि राष्ट्र बैंकसँग बसेर आवश्यक कार्यविधि बनाइने ऊर्जा मन्त्री शर्माको भनाइ छ। खिम्ती र भोटेकोशी जस्ता आयोजनामा तत्कालीन मन्त्री र प्राधिकरणले अमेरिकी डलरमा विद्युत खरिद सम्झौता गरेका कारण प्राधिकरणको आर्थिक अवस्था प्रभावित भएको सन्दर्भलाई मध्यनजर गरेर सरकारले कोषलाई प्रभावकारी बनाउने लक्ष्य राखे हो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बिहेमा त धेरै रमाइलो भयो अघि।
फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र हो।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको अत्यन्त जरुरी सूचना।
आर्थिक वर्ष 2073-74 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 उपदफा 1 क बमोजिम कारोबारको आधारमा आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको अनुमानित करको विवरण र आयकरको प्रथम किस्ता बापत 2073 पौष 20 गतेसम्म भएको कारोबारको आधारमा ऐनको अनुसूची 1 को दफा 1 को उपदफा 17 बमोजिम तोकिएको दरले हुन आउने रकम यही 2073 पौष मसान्त भित्रै सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी ऐन अनुसार लाग्ने शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो क्विज, आजको प्रश्न।
राणा शासनको अन्त्य विक्रम सम्वत कति सालमा भएको थियो?
ए 2046 साल, बी 2007 साल।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कर्णालीको मुगुमा ग्रामीण भेगका बासिन्दा निशुल्क औषधि पाउनबाट वञ्चित, अनुगमनको अभावमा जनस्वास्थ्य कार्यालयले पठाएको औषधि बाटोमै हराए, बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक संसदबाट पारित, सांसद लगायत संवैधानिक पदमा रहेका व्यक्ति बैंक संचालक हुन नपाउने लगायतका खबर प्रस्तुत
गर्यौं। अघिसम्म अधिक तरलता रहेको वाणिज्य बैंकहरूमा अहिले तरलता अभाव अर्थात लगानी योग्य रकम अभाव भएको छ। निक्षेप बढाउन निक्षेपको ब्याजदर समेत वृद्धि गरेका बैंकहरूले सर्वसाधारणबाट पनि अनपेक्षित निक्षेप संकलन गर्न नसकेपछि कर्जा लिन आएका ग्राहकलाई रित्तो हात फर्काउन थालेका छन्। यसै सन्दर्भमा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेललाई साथी पीटी लोपचन्दले सोध्नु भएको छ, वाणिज्य बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा पुगेकै हुन्?
निश्चय नै हो, एक दुईवटा ब्याङ्कहरू दुई चारवटा ब्याङ्कहरूमा चाहिँ त्यो किसिमको समस्या हुन सक्छ, जसको चाहिँ नि सिडी रेसियोलाई अलिकति चाहिँ लोअर लेभलमा छ, जसको सिडी रेसियो चाहिँ नि लोअर लेभलमा छ त्यसले चाहिँ गर्न सक्छ होला, होइन धेरै अधिकांश ब्याङ्कहरूलाई चाहिँ अप्ठ्यारो छैन।
तर चार महिना अघिसम्म अधिक तरलता रहेका ब्याङ्कहरूमा एकाएक चार महिनाकै बीचमा यस्तो उथल पुथल नै किन आयो?
होइन हेर्नुहोस्, हाम्रो इकोनोमीमा यो रिसोर्स मोबिलाइजेसनको ड्राइभरहरू चाहिँ धेरै कम छ। हेर्नुहोस्, एउटा चाहिँ हाम्रो हामी यहाँ रिसोर्स मोबिलाइजेसनको लागि चाहिँ रेमिटेन्स नै एउटा हो प्रमुख चाहिँ स्रोत, होइन अनि अरू चाहिँ गभर्मेन्टबाट मेनली यहाँ गभर्मेन्टमा चाहिँ देशमा इकोनोमिक एक्टिभिटी भएर गभर्मेन्टले क्यापिटल एक्सपेन्डिचरहरू गर्नुपर्ने थियो, प्रोजेक्टहरूमा गर्नुपर्ने थियो, त्यो कुराहरू चाहिँ हामी कहाँ कम छन्। त्यसले गर्दाखेरि चाहिँ देशमा यो आर्थिक क्रियाकलापहरूको चाहिँ धेरै कमी छ, जसले चाहिँ नि यो चाहिँ फन्डहरू चाहिँ जेनेरेट गर्छ, त्यो किसिमको कमी भएको कारणले गर्दाखेरि अलिकति केही हुने बित्तिकै चाहिँ चेन्जेसहरू चाहिँ आउन सक्छ।
तर नेपाल राष्ट्र ब्याङ्कले तरलता प्रवाहका लागि बोलकबोल गरिँदा केही सीमित ब्याङ्कहरूले मात्र चाहिँ माग गर्यो भन्ने कुरा आयो, यसबाट त फेरि तरलता रहेको हो भन्ने कुरा त भएन नि होइन?
हेर्नुहोस्, एउटा कुरो के बुझ्नुपर्छ भने हामीले 100 रुपियाँ हामीले को डिपोजिट लिन्छौँ भनेदेखि त्यसको 80 रुपियाँ मात्रै कर्जा दिन सक्छौँ, बिस रुपियाँ चाहिँ हामीले चाहिँ लिक्विडिटीको लागि राख्नुपर्छ। यो ब्याङ्किङ सेक्टरलाई अपरेट गर्ने यो चाहिँ फन्डामेन्टल इस्यु हो। ब्याङ्क चाहिँ लिक्विड हुनुपर्छ, होइन? राष्ट्र ब्याङ्कले जुन बोल कबल गरेको जुन चाहिँ यो रिपो एकदमै कुराहरू गरिराखेको छ, यसले चाहिँ नि यो चाहिँ कहाँबाट आइरहेछ भनेदेखि तपाईँको यो चाहिँ नि यो 20% फन्डलाई मोबिलाइज गर्ने चाहिँ बाटो हो। यो मनी मार्केट अपरेसन हो। यो मनी मार्केट अपरेसनले हाम्रो सर्ट टर्म फन्डलाई मात्रै चाहिँ मोबिलाइज गर्छ, त्यसपछि पनि बाँकी रह्यो इन्टर ब्याङ्कमा चाहिँ हामी चाहिँ लगानीहरू गर्छौँ। यो पैसा कर्जा दिन मिल्दैन, यो कुरो प्रष्ट बुझिदिनु पर्यो। यो
राष्ट्र ब्याङ्कले ल्याएको अल्पकालीन योजना यहाँहरूलाई मान्य नहुने अनि अहिलेकै अवस्थामा निक्षेप संकलन हुने र तरलता सुधार हुने अवस्था देख्नुहुन्छ?
तपाईँ लिक्विडिटीको पैसा दिइरहेछ, कर्जाको पैसा दिइरहेको छैन। आज हामीलाई समस्या भनेको यो 80% मेन्टेन गर्ने समस्या हो। 80% मेन्टेन गर्नलाई डिपोजिटै चाहिन्छ। गभर्मेन्टले दियोस् भने हामीले के भनिरहेछौँ भने गभर्मेन्टले पैसा दिनेको लागि डिपोजिटको रूपमा दियोस् हामीलाई, यो चाहिँ डिपोजिट हो भनेर चाहिँ गभर्मेन्टले चाहिँ हाम्रो यो जुन हामीसँग रहेको गभर्मेन्टकै बन्ड जति छन् गभर्मेन्टको बन्डलाई नै बरु धितो राखेर गभर्मेन्टले हामीलाई विश्वास हाम्रो विश्वास लाग्दैन भनेदेखि चाहिँ नि त्यो धितो राखेर त्यो धितोसम्म त्यो गभर्मेन्टको बन्ड भएको सम्म चाहिँ गभर्मेन्टले चाहिँ हामीले डिपोजिट दियोस्। जस्तो चाहिँ गभर्मेन्टले राष्ट्र ब्याङ्कमा डिपोजिट राखिरहेको छ नि, करेन्ट एकाउन्टमा राखिरहेको छ, बरु हामी चाहिँ अलिकति पैसा पनि तिर्छौँ, गभर्मेन्टले हामीलाई दियोस् भन्न खोजे।
कुराकानीपछि अब फेरि खबरकै सिलसिला। वैदेशिक रोजगारीका लागि दुबई गएका एक महिलासहित चारजनाको उद्धार गरिएको छ। प्रहरी अपराध महाशाखाले नवलपरासीको कावासोतीकी मालती मल्ल ठकुरी सहित चारजनालाई उद्धार गरेको हो। नवलपरासीकै देउराली घर भई काठमाडौँ वसुन्धरा बस्ने प्रेम कुमारी मल्लले आर्थिक प्रलोभनमा पारी मालतीलाई वैदेशिक रोजगारीका लागि पठाएकी थिइन्। यस्तै गएको असोजमा रोजगारीका लागि दुबई पुगेका महोत्तरीका वीरेन्द्र सहनी, रविन्द्र सहनी र धमानी कुमार सहनी लाई पनि प्रहरीले नेपाली दूतावास यूएई तथा अरू संघ संस्थाको सहयोगमा नेपाल फर्काएको हो। फाइभ स्टार होटलमा काम गर्ने सम्झौतामा लगे पनि भने अनुसारको काम नपाएको, तलब नदिएको, 14 घण्टासम्म काम गर्नु परेको, बिरामी हुँदा समेत धर नपाएको उनीहरूले गुनासो गरेका थिए।
स्थानीय तह पुनर्संरचना आयोगले प्रस्ताव गरिएको भन्दा भिन्नै गाउँपालिका बनाउन सिफारिस गरेको विरोधमा खोटाङमा 4 दिनदेखि गरिएको सड़क बन्दका कारण हजारौं यात्रु समस्यामा परेका छन्। खोटाङको गाउँपालिका र नगरपालिकाको सूचीमा प्रस्ताव नै नगरिएको गाउँपालिकाको नाम आएपछि सच्याउन माग गर्दै विरोधमा उत्रिएका बुइपा, राजापानी, विजय खर्क, नुनथला लगायत ठाउँका स्थानीय बासिन्दाले सड़क बन्द गरेपछि शहर जाने तथा शहरबाट गाउँ फर्कने यात्रु पैदल यात्रा गर्न बाध्य भएका छन्। यस्तै बजाङको काडा गाविसमा स्थानीय बासिन्दाले छुट्टै गाउँपालिकाको माग गर्दै गरेको आन्दोलनका क्रममा आज स्थानीय प्रहरी चौकीमा आगजनीको प्रयास गरेका छन्। त्यसक्रममा प्रहरी चौकीको भान्सा रहेको टहरा जलेको स्थानीय शेरबहादुर बोहराले जानकारी दिनुभयो।
ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिषद ललितपुरले काठमाडौँ लाजिमपाटकी रमिता तुलाधरलाई पक्राउ गरेको छ। आफू धनाढ्य व्यापारी भएको र आफ्नो सम्बन्ध ठूला व्यक्तिसँग भएको भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर उनले 1,64,00,000 रूपियाँ ठगी गरेको प्रहरीले जनाएको छ।
पहिलो किस्ता बुझेका तथा किस्ता नपाएका रसुवाका भूकम्प प्रभावितले आफू खुसी घर बनाउन थालेका छन्। भूकम्प प्रतिरोधी आवास निर्माणका लागि सहयोग गर्न आएका प्राविधिक तथा इन्जिनियर गाउँ पुग्नुभन्दा अगाडि नै प्रभावितले घर बनाउन थालेका छन्। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाका अनुसार जिल्लामा 200 भन्दा बढीले आफू खुसी घर बनाइसकेका छन्। रसुवामा पहिलो किस्ता बुझेका 573 घरधनीले घर निर्माण शुरू गरेका छन्।
इलाममा हात्तीपाइले रोगका संक्रमित भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयले पछिल्लो समय 15 जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको जनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले इलामको गोदाग र चुलाचुली गाविसमा गरेको परीक्षणका क्रममा 15 जनामा हात्तीपाइले रोगको संक्रमण भेटिएको कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
म मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याग्ने घर बनाऊ, सबैको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा पर्याप्त औषधि मौजदात रहेको दावी गर्दै आए पनि आन्तरिक रूपमा भने औषधि अभाव भएकाले खरिदका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्र पठाएको छ। मन्त्रालयले 75 जिल्लाका जनस्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै तत्काल 5 लाख रूपियाँ बराबरको औषधि किनेर वितरण गर्न निर्देशन दिएको हो। मन्त्रालयले गत पुस 4 गते चौथो पटक सार्वजनिक खरिद ऐनको नियमावली परिवर्तनलाई आधार मानेर जिल्लालाई 5 लाखसम्मको अत्यावश्यक औषधि किन्नका लागि पत्राचार गरेको हो।
लमजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ। जिल्लामा रहेका 1 वर्ष मुनिका सबै बालबालिका पूर्ण खोपको पहुँचमा पुगेसँगै लमजुङलाई देशकै 21 औं पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख एवं जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाईका अनुसार जिल्लामा रहेका 12 देखि 23 महिना उमेरका 3,147 जना बालबालिकाले 1 वर्षभित्र लगाउनुपर्ने सबै प्रकारका खोप लगाइसकेका छन्।
बर्दियाको सूर्यपटुवा गाविसले सामुदायिक विद्यालयका 568 जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। बालबालिका लक्षित कार्यक्रम अन्तर्गत गाविसका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको गाविसका सचिव एवं गाउँ शिक्षा समितिका अध्यक्ष नमराज पोखरेलले जानकारी दिनुभयो। बालबालिकालाई 5,20,000 रूपियाँको लागतमा न्यानो कपडा वितरण गरिएको हो।
सौराहामा जंगली हात्तीले आक्रमण गर्दा भारतीय पर्यटकको ज्यान गएको छ। हात्ती प्रजनन केन्द्र हेर्न परिवारसहित पुगेकी भारत गुजरातकी स्नेहा कानपराको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी स्नेहाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्तानी मेला लाग्ने साँखु स्थित शाली नदीमा मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। माधव नारायण स्वस्तानी व्रत तथा शाली नदी सुधार समितिले यस वर्षको 1 महिने मेलामा यातायात, शान्ति सुरक्षा, लाइन तथा बजार व्यवस्थापन, प्रसाद वितरण, स्वयंसेवक परिचालन लगायतका लागि 17 उपसमिति गठन गरी सबै तयारी पूरा भएको जनाएको हो। पर्सिदेखि आगामी माघ 28 गतेसम्म शाली नदीमा मेला लाग्नेछ।
नेपाल प्रज्ञा प्रतिष्ठानका विभिन्न प्रकाशनलाई प्रचार तथा प्रवर्धन गर्ने उद्देश्यले प्रज्ञा भवनमा आजदेखि पुस्तक प्रदर्शनी शुरू भएको छ। आगामी माघ 10 गतेसम्म झल्ने प्रदर्शनीमा साहित्य, दर्शन, विभिन्न धार्मिक पुस्तक तथा स्मारिका, शब्दकोश लगायत पुस्तक राखिएका छन्। प्रदर्शनीमा राखिएका पुस्तकमा 15-60% छुटको व्यवस्था गरिएको छ।
जिल्ला वन कार्यालय जुम्लाले चालू आर्थिक वर्ष 2073-74 पुस 15 गतेसम्म जडीबुटीबाट झन्डै 46 लाख रूपियाँ राजस्व संकलन गरेको छ। जिल्ला वन कार्यालयबाट जडीबुटी संकलन सहमति लिएका झण्डै 40 जना संकलकबाट वन कार्यालय जुम्लाले 6 महिनाभित्र 45,84,000 राजस्व संकलन गरेको हो। यार्सा गुम्बा, गुच्ची च्याउ, जटामसी, सुगन्धवाल, चिराइतो, अतिस लगायत जडीबुटीबाट राजस्व संकलन भएको जिल्ला वन कार्यालयका अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
हिजोको संसद बैठकमा सांसदहरू हाजिर गरेर हिँडेको सम्बन्धी खबरमा 3556 सुनिल कुमारले पठाउनु भएको एसएमएसमा लेखिएको छ, बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलब भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने?
यसै विषयमा गुल्मी सिमल तारिका घनश्याम गिरीले एसएमएसमै गुनासो गर्नुभएको छ, सांसदले हाजिर गरेर भाग्नु त नागरिकमाथिको अपमान हो। सांसदले यस्तो व्यवहार गरेपछि हाम्रो पक्षमा उनीहरूले काम गरिरहेका छन् भनेर कसरी विश्वास गर्ने?
दरबार छाडे पनि नागरिकको जिम्मेवारीबाट पछि हटेको छैन भन्ने पूर्व राजाको भनाई उज्यालो अनलाइनमा पढेर फेसबुकमा अन्सारी आर अशरफले लेख्नु भएको छ। अनेक सपना देख्न छाड्नुहोस् पूर्व राजाज्यू, हिम्मत छ भने राजनीतिमा लागेर नागरिकको मन जित्नुहोस्, वक्तव्यबाजीले केही हुँदैन।
भोलि पृथ्वी जयन्तीमा सरकारले विदा नदिएकोमा फेसबुकमा राणा भूपेन मगर प्रश्न गर्नुहुन्छ, छिमेकी देशका राष्ट्रपति आउँदा विदा दिने सरकारले देशलाई एकीकरण गर्नेको सम्मान गर्न किन आनाकानी गरेको? के पृथ्वीनारायण शाह भन्दा ठूला छिमेकी राष्ट्रपति हुन्?
अनि प्रहरी मेरो साथी अभियान चलाएर नागरिकसँग नजिक हुन खोजेको नेपाल प्रहरीलाई ट्विटरमा प्रदीप खड्का सुझाव दिनुहुन्छ, जति अभियान चलाए पनि वर्दीका प्रहरी देख्दा नागरिक अझै पनि तर्सन्छन्, नागरिकसँगको व्यवहार नसुधारेसम्म जति अभियान ल्याए पनि नजिक हुन सकिन्न।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र रुबिना श्रेष्ठ। अब विदेशका खबर। पाकिस्तानले आफ्नो पहिलो क्रूज मिसाइलको सफल परीक्षण गरेको छ। पाकिस्तानी सेनाले पनडुब्बीबाट प्रहार गर्न सकिने बाबर 3 नामक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ। 450 किलोमिटर परसम्म मार हान्ने क्षमताको बाबर 3ले आणविक हतियार समेत बोक्न सक्ने पाकिस्तानी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय विश्लेषकहरूले भने पाकिस्तान को यस्तो कदमले भारतसँगको सम्बन्धमा थप तनाव आउन सक्ने बताएका छन्।
अफगानिस्तानको काबुलमा आज भएको आत्मघाती विस्फोटमा 21 जनाको ज्यान गएको छ, 45 जना घाइते भएका छन्। काबुलमा रहेको अफगानी संसद भवन नजिकै विस्फोट गराइएको हो। ज्यान गुमाउनेमा सर्वसाधारण तथा संसदका कर्मचारी छन्। व्यस्त ठाउँमा एउटा आत्मघाती र एउटा कारबम विस्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएका छैनन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मनाङ मर्स्याङदी क्लब सुदूरपश्चिमको धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कपको सेमी फाइनलमा पुगेको छ। आज भएको क्वार्टर फाइनलमा भूटानको ड्रग स्टारलाई 2-0 हराउँदै मनाङ सेमी फाइनल पुगेको हो। मनाङलाई जिताउन ओलावाले र सुशील लामाले गोल गरे।
दोस्रो रुसलान कप क्रिकेट प्रतियोगितामा विभागीय टीम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरूआत गरेका छन्। त्रिवी मैदान किर्तिपुरमा आज भएको उद्घाटन खेलमा पुलिसले हिमालयन क्रिकेट एकाडेमीलाई 81 रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकाडेमी भने 2 बल बाँकी छँदा 102 रनमा सीमित भयो। हिमालयनका लागि भूपेन्द्र थापाले 73 रन जोड्नु बाहेक अरू ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। यस्तै आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मीले न्यू राइजिङ स्टार क्लबलाई 9 विकेटले हरायो। न्यू राइजिङ स्टारले दिएको 88 रनको लक्ष्य आर्मीले 11 ओभर 1 बलमा 1 विकेट गुमाएर भेटायो। आर्मीका सागर पुनले 39 र महेश छेत्रीले 24 रन बनाए।
र विश्वकप फुटबलमा अब 48 देशले खेल्न पाउने भएका छन्। आज ज्युरिखमा भएको विश्व फुटबल महासंघ फिफाको काउन्सिल बैठकले विश्वकपमा सहभागी हुने देशको संख्या 32 बढ़ाएर 48 पुर्याउने निर्णय गरेको हो। तर यो निर्णय सन् 2026 विश्वकपबाट मात्र लागू हुने फिफाले जनाएको छ। अब 48 देशलाई 16 समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहमा 3 देश हुनेछन् जसबाट शीर्ष 2 टीम अन्तिम 32 प्रवेश गर्नेछन्। सन् 1998 विश्वकपमा 32 देशले खेल्न पाउने नियम बनाइएको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णालीको मुगुमा ग्रामीण भेगका बासिन्दा निशुल्क औषधि पाउनबाट वञ्चित, अनुगमनको अभावमा जनस्वास्थ्य कार्यालयले पठाएको औषधि बाटोमै हरायो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक संसदबाट पारित, सांसद लगायत संवैधानिक पदमा रहेका व्यक्ति बैंक संचालक हुन नपाउने।
सरकारको आह्वानपछि जलविद्युतमा लगानी गर्न नागरिकबाट झण्डै 57.5 करोड़को प्रतिबद्धता, अब अमेरिकी डलरमा समेत विद्युत खरिद सम्झौता गर्न सकिने।
अफगानिस्तानको काबुलमा आत्मघाती विस्फोट हुँदा 21 जनाको मृत्यु, 45 जना घाइते।
र मनाङ मर्स्याङदी क्लब खप्तर गोल्ड कप फुटबलको सेमी फाइनलमा, विश्वकप फुटबलमा अब 48 देश सहभागी हुन पाउने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्ट र सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।